यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सर्वोच्च अदालतमा बहस शुरू। सन् 2021 भित्र सबै नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाइसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। कर फरचोट आयोगका तत्कालीन अध्यक्ष लुम्बाध्वज महत सहित 3 जना विरूद्ध 1,33,00,000 रूपियाँ भन्दा बढ़ीको विगत दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर। नेपालमा आज थप 3,558 जना कोरोना संक्रमण मुक्त, थप 2,421 जनामा संक्रमण पुष्टि, संक्रमित 81 जनाको मृत्यु। र बेलायतमा कोरोना संक्रमण फेरि बढ़न शुरू, आज मात्रै 27 जनाको संक्रमणबाट मृत्यु। प्रतिनिधि सभा विघटन बदर गरी नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा आजदेखि बहस शुरू भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवड़ा र आनन्द मोहन भट्टराई रहनु भएको संवैधानिक इजलासले सो मुद्दाको सुनवाई गरिरहेको छ। संवैधानिक इजलासमा निरन्तर सुनवाईमा आज पहिलो दिन कंग्रेस सभापति देउवा सहित 146 सांसदको रिटमा निवेदकका तर्फबाट आज अधिवक्ता खम्ब बहादुर खाती, गोविन्द शर्मा बन्दी र वरिष्ठ अधिवक्ताहरू बद्री बहादुर कार्की, शम्भू थापा र महादेव यादवले बहस गर्नुभयो। प्रतिनिधि सभा विघटन सम्बन्धमा परेको सो रिटमा सर्वोच्च अदालतले रिट निवेदक पक्षलाई शुरूआती बहसका लागि 12 घण्टा र पछि जवाफी बहसका लागि 3 घण्टा गरी 15 घण्टाको समय तोकिदिएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा 30 वटा रिट निवेदन परेका छन्। मध्ये कंग्रेस सभापति देउबा सहित 146 सांसदले दिएको रिट निवेदनमा आज पहिलो सुनवाई शुरू भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् 2021 भित्र सबै नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाइसक्ने बताउनु भएको छ। नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले खोपको अभाव क्रमशः सुल्झाउँदै जाने जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रूपले सबल, शैक्षिक हिसाबले उत्कृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारले अशक्त र व्यवारिसी बालबालिकाको हेरविचार सहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभयो। बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनैतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालन पालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसतर्फ विगतका प्राय सबै सरकारको ध्यान नगएको र कहिलेकाही बाल मन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर फरचोट आयोगका तत्कालीन अध्यक्ष लुम्बाध्वज महत र सदस्यद्वय उमेश प्रसाद ढकाल र चुडामणि शर्मा विरूद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फरचोट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तहरूले करदातासँग कर फरचोट सम्झौता गरेको पाइएको छ। आयोगले उनीहरू विरूद्ध 1,33,00,000 रूपियाँ भन्दा बढ़ीको बिगो दावी गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीहरू विरूद्ध बिगो असूल गरी कैद सजाय समेत माग गरिएको छ। आज देशभरका 3,558 जना कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् भने 2,421 जना नयाँ संक्रमित भेटिएका छन्। 7,461 वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,511 जना तथा 4,953 वटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 910 जना गरी जम्मा 2,421 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर पौडेलका अनुसार काठमाण्डौमा 346, ललितपुरमा 94 र भक्तपुरमा 57 जना गरी काठमाण्डौ उपत्यकामा 497 जना नयाँ संक्रमित फेला परेका हुन्। कोरोना संक्रमणबाट थप 81 जनाको मृत्यु भएको छ, जसमध्ये पछिल्लो 24 घण्टामा 52 जनाको मृत्यु भएको हो भने बाँकी 29 जना भने विगतको तथ्याङ्कमा समावेश नभएका मृत्यु रहेको मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। यो सँगै कोरोना संक्रमण कोरोनाबाट मृत्यु हुनेको संख्या 8,894 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 50,520 सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्। रोल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। अविरल वर्षापछिको पहिरोमा परि मृत्यु हुनेमा रोल्पा 9 लिउनका 46 वर्षीय प्रतिमा बुढा, 18 वर्षीय सुशीला बुढा र 16 वर्षीय श्यामकला बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी आज उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिए प्रमुख जिल्लाधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो। पाल्पाको निस्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ। निस्ती गाउँपालिका वडा नम्बर 7 ज्यामिरेमा कोरोनाको नयाँ म्युटेन्ट भेटिएको हुन सक्ने भन्दै वडा सील गरिएको छ। नयाँ भेरिएन्ट सहितको कोविड 19 संक्रमण समुदाय स्तरसम्मै फैलिएको भन्दै गाउँपालिकाले गैराति 12 बजेदेखि असार 15 गते राति 12 बजेसम्मका लागि वडा कार्यालय सील गरेको हो। गत साताको वर्षापछि गएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। आयोजनाका मुख्य संरचना सुरुङ र हेडवर्क बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ। पुल र सड़क बाढ़ीले बगाएकाले अहिलेसम्म प्राविधिकहरू अम्बाथानसम्म नै पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले बताउनुभयो। निर्माण स्थलमा रहेका बालुवा गिटी लगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ। सर्लाहीमा इटा भट्टामा रहेको खाल्डोको पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ। आज मलंगवा नगरपालिका 11 रहेको जंगीलाल रायको इटा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा स्थानीय सदाम अन्सारीका 8 वर्षीय छोरा रियाज अन्सारी र 6 वर्षीय छोरा नियाज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बाख्रा चराउन गएको बेला जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको थियो। बर्खा लागेसँगै मनसून सक्रिय हुँदै जाँदा हरेक वर्ष सिन्धुलीमा बाढ़ी पहिरोका कारण जनधनको क्षति हुने गरेको छ। यस वर्ष सम्भावित विपदजन्य घटनालाई न्यूनीकरण गर्न सिन्धुलीका पालिकाहरू पूर्व तयारीमा जुटेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
सिन्धुलीको कतिपय पालिकाहरूमा त बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बाटो अवरूद्ध भएको छ भने कतै भौतिक क्षति भएको छ। मनसून सक्रिय भएसँगै सिन्धुलीका पालिकाहरू भने पूर्व तयारीमा जुटेका छन्। तीनपाटन गाउँपालिका सिन्धुलीका अध्यक्ष कर्ण बहादुर थापा मगर,
सबै वडाहरूलाई आफ्नो आफ्नो वडामा चाहिँ निगरानी गर्नु छैन, निरीक्षण गरेका छौँ। अनि हामीसँग चाहिँ अब चाहिँ अप्ठ्यारो पर्छ, मेसिन चाहिँ तपाईँको तयारी भनेर राखेका छौँ, होइन, सब कुरा तयारी छौँ।
सिन्धुलीको मरण गाउँपालिकामा अघिल्लो वर्ष अत्याधिक भएको वर्षाका कारण थुप्रै क्षति भयो। बाढ़ी पहिरोका कारण खेतहरू बगरमा परिणत भए। यस वर्ष भने भौतिक क्षतिसँगै मानवीय क्षति नहोस् भन्नका लागि पालिकाले मनसून सक्रिय हुने बित्तिकै पूर्व तयारी गरेको बताउनुहुन्छ मरण गाउँपालिका सिन्धुलीका अध्यक्ष पानीराज बमजन।
आवश्यक सामग्रीहरू जस्तै कि चाहिँ वाटर प्रुफ ज्याकेटहरू, विपदकोमा आइलाग्दाखेरि उद्धार सामग्रीहरू चाहिँ हामीसँग छ।
विपदबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै सिन्धुलीमा सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाइटी, जिल्लाको सरकारवालाहरू स्थानीय तहसँगको सहकारीमा सम्भावित जोखिम नियन्त्रण गर्न र तत्कालीन राहत र उद्धारका लागि तयारी अवस्थामा रहेको बताउनुहुन्छ जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश नेपाने।
उच्च जोखिमको क्षेत्र हाम्रो जिल्लामा कहाँ कहाँ छन् त त्यो पहिचान गर्न हामी सबै स्थानीय तहलाई चाहिँ अनुरोध गरेर निर्णय गरेर पठाएका छौँ। विपद आइहाल्यो भने पनि त्यसको लागि पूर्व तयारीको लागि हामीले नन फुड आइटम र फुड आइटमको लागि चाहिँ केही स्टक राख्नुपर्छ भनेर हामीले तयारी गरेका छौँ।
विपद कतिखेर आउँछ भन्ने थाहा नभए पनि जोखिम स्थानको पहिचान गरी आकलन गर्न सक्ने भएकोले नागरिक पनि सचेत हुनुपर्छ। जल तथा मौसम विज्ञान विभाग महाशाखाले यस वर्ष भारी वर्षा हुने सूचना दिएको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो?
के थाहा छैन मलाई?
एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ। आज बैठक शुरू नहुँदै प्रदेशसभा सचिवालयले सूचना टास गरी 27 गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो। सूचनामा अर्को बैठक यही असार 27 आइतबार दिनको 1 बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ। यसअघि गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजसम्मका लागि स्थगित भएको थियो। वर्षापछिको बाढ़ी र पहिरोका कारण देशभरका 13 सड़क हाल पूर्ण रूपमा अवरूद्ध छन् भने 28 सड़क एकातर्फबाट मात्रै सञ्चालनमा छन्। असार यता 56 सड़क अवरूद्ध भएकामा अहिले 15 सड़क पूर्ण रूपमा नियमित भएका छन्। विभाग अन्तर्गतका डिभिजन सड़क कार्यालयले नजिकैका हेभी इक्विपमेन्ट कार्यालयहरूसँगको समन्वयमा सड़क सकेसम्म दुवैतर्फ नसकेमा एकातर्फबाट सुचारू गरिरहेको विभागले जनाएको छ। डुम्रे बेसी शहर चामे सड़क मनाङ र लमजुङको विभिन्न खण्डमा मर्स्याङदी नदीले ट्र्याक बगाउँदा र ठूलो ढुंगा सहित पहिरो जाँदा अवरूद्ध भएको छ। लमजुङको रामबजार अर्गले घट्टे खोला र च्याम्चे खण्डको सड़क 1 गते अवरूद्ध भएकामा अझै खुल्न सकेको छैन। मनाङमा तिमाङ खोलाले धारापानीमा 1 गते र बगर छापमा 3 गते अवरूद्ध भएको थियो। त्यस्तै मनाङको तिमाङ छहरामा जेठ 16 गते सड़क अवरूद्ध रहेकामा अझै सो सड़क खुल्न सकेको छैन। अरनीको राजमार्गमा लिपिङ पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रूपमा ठप्प छ। सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सड़क अवरूद्ध भएकामा हटाउने काम भइरहेको छ। साफे बगर मार्तडी कोल्टी सड़कमा पर्ने बलदे अमकोट सड़क चेट 31 अवरूद्ध भएकामा अझै खुल्न सकेको छैन। रसुवाको गल्छी त्रिशुली बेत्रावती खण्डमा असार 1 सड़क अवरूद्ध भएको थियो। सो सड़क तत्काल मरमत नहुने सड़क विभागले जनाएको छ। बाढ़ी पहिरोका कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्न मोरङ जिल्लामा आवश्यक तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयको विपद व्यवस्थापन समिति जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र स्थानीय तहको सहयोगमा खोलाहरूमा तटबन्ध तथा बाँध निर्माण गरिएका छन्। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
जिल्ला प्रशासन कार्यालयको विपद व्यवस्थापन समिति जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र स्थानीय तहको सहयोगमा खोलाहरूमा तटबन्ध तथा बाँध निर्माण गरिएका छन्। वर्षायाम प्रारम्भ भएसँगै खोला नालामा आउन सक्ने बाढ़ी पहिरो नियन्त्रण गर्न आवश्यक तयारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी।
आवश्यक तयारी हामीले गरेका छौँ। सबै सुरक्षा निकायहरूमा आवश्यक संख्यामा स्किल म्यान पावरहरूलाई तयार गरेर राखेका छौँ र विपद पर्यो भने तत्कालै प्रतिकार्यमा जाने गरी खटाउन सक्ने गरी हामीले व्यवस्थापन गरेका छौँ। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सबै युनिटहरूमा सबै जिल्लाका स्थित युनिटहरूमा यो किसिमको सुरक्षा फौजहरूको उपस्थिति रहेको छ। त्यसै गरी हामीलाई चाहिने आवश्यक सामग्रीहरू पनि हामीले खरिद गरेका छौँ। रबर बोटहरू खरिद गरेका छौँ, डोरीहरू खरिद गरेका छौँ। आवश्यक सामानहरू चाहिँ स्थानीय तहलाई स्थानीय पालिकाहरूलाई पनि खरिद गर्नका लागि अनुरोध गरेका छौँ।
यसै गरी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङले नदी नियन्त्रणका लागि चालू आर्थिक वर्षमा विभिन्न खोलाहरूमा 5.5 किलोमिटर तटबन्ध निर्माण गरेको छ। चुरेदेखि नेपाल भारतको सिमानासम्म स्थानीय जनताको माग अनुसार आवश्यक स्थानमा तटबन्ध निर्माणको काम सम्पन्न गरिएको सो कार्यालयका प्रमुख शैलेश पोखरेलले बताउनुभयो।
5.5 किलोमिटरको तटबन्ध विभिन्न नदीमा मिलाएर हामीले गरेको छ।
11 करोड़ रूपियाँको लागतमा निर्माण गरिएको तटबन्ध दिगो र गुणस्तरयुक्त रहेको कार्यालयले जनाएको छ। माग अनुसार तटबन्ध निर्माणका लागि कार्यालयलाई 35 करोड़ बजेट आवश्यक पर्ने जनाइएको छ। नदी नियन्त्रणका लागि गरेको कामप्रति स्थानीय समेत सन्तुष्ट छन्। लेटाङ नगरपालिका 8 प्रेम बहादुर खड्का।
साधनले हाम्रो तेली खोलाको बारेमा गरिराखेको भन्नुपर्छ, मैले हेर्दा काम चाहिँ भइरहेको छ।
वर्षायाम सँगै खोलामा आउने बाढ़ीले तटीय क्षेत्रका बासिन्दालाई वर्षेनी पिरोल्ने गरेको छ। यसरी बाढ़ीबाट हुने क्षति न्यूनीकरण गर्न ठूला ठूला खोलाहरूमा पर्याप्त बजेट छुट्याएर दिगो तटबन्ध गर्नु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
राष्ट्रिय कविता महोत्सव 2078 भोजपुरकी कविता राई प्रथम हुनुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय तथा बर्दियाकी निरञ्जना कुमारी चन्द, ताप्लेजुङकी सविता बराल र नुवाकोटका प्रकाश सिलवाल तृतीय हुनुभयो। प्रतियोगितामा प्रथम हुनेलाई 50,000 रूपियाँ, द्वितीयलाई 40,000 र तृतीयलाई 30,000 रूपियाँ र सम्मान पत्रले पुरस्कृत गरियो। प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संचार संयोजक शशि लुमुम्बुले महोत्सवमा 764 जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि 41 कविता छनौट गरिएकामा स्वदेश बाहिर रहेका 8 र देशका 20 जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा कोरोना भाइरसको संक्रमण दर फेरि बढ़न थालेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै संक्रमितहरू आज देखिन थालेको बताएको हो। त्यहाँ सोमबार मात्र 11,625 जना नयाँ संक्रमित थपिएको र 24 घण्टा यता यति धेरै संक्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजसम्म बेलायतमा संक्रमित हुनेको संख्या 46,51,000 पुगेको छ। त्यसै गरी 24 घण्टामा 27 जनाको कोरोनाका कारण निधन भएको छ। यो समेत गरी बेलायतमा यस संक्रमणबाट 1,28,000 जनाको ज्यान गएको छ। विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण 38,83,483 जनाको मृत्यु भएको छ भने 17,91,91,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। न्यूजील्याण्डमा 12 देखि 15 वर्ष उमेर समूहका किशोर किशोरीहरूलाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ। न्यूजील्याण्डको औषधि नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निष्कर्ष निकालेको हो। यस सम्बन्धमा औषधि नियामक निकायले गरेको सिफारिशलाई मन्त्री परिषदले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको जनाइएको छ। अस्ट्रेलियाको सिडनीमा फेरि कोरोना संक्रमण बढ़न थालेपछि नयाँ नयाँ प्रतिबन्धहरू लगाइने भएको छ। अधिकारीहरूले हिजो मात्र सिडनीमा 16 जनामा संक्रमण देखिएको बताएका छन्। सिडनीमा 53,00,000 बासिन्दालाई घरभित्रै पनि अनिवार्य मास्क लगाउन भनिने र शहर बाहिर भ्रमणमा पूरै बन्देज गरिनेछ। अमेरिकाले इरान समर्थित दर्जनौं वेबसाइटहरूलाई गलत समाचार एवं जानकारी फैलाएको भन्दै बन्द गरेको छ। त्यस्ता इरानी वेबसाइटहरूमा इरानको सरकारी स्वामित्वको प्रेस टीभी र अल मसीरहा टीभी पनि परेको छ। इरान र अमेरिका बीच आणविक सम्झौतालाई निरन्तरता दिने बारे मतभेद उत्पन्न भई आपसी सम्बन्ध चिसिएको बेला अमेरिकाले यस्तो कदम चालेको छ। अफ्रिकी राष्ट्र इथियोपियाको उत्तरी क्षेत्र टोगोगामा हवाई आक्रमण हुँदा कम्तीमा 80 जनाको मृत्यु भएको छ। एकदमै व्यस्त बजारमा हिजो भएको आक्रमणमा परि ज्यान गुमाउनेको संख्या अझै बढ़न सक्ने आकलन गरिएको छ। त्यहाँको टिग्रे क्षेत्रमा गत नोभेम्बरदेखि सेना र विद्रोही बीच व्यापक भिडन्त भइरहेको छ भने हिजोको हवाई आक्रमणमा पनि सेनाको संलग्नता रहेको बताइएको छ।
सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छूट बन्द गरेका छन्। मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल ट्रेडिङ कर्पोरेशनले खाद्यान्नमा उपभोक्ताहरूलाई दिँदै आएको 20% छूट बन्द गरेको हो। काठमाण्डु उपत्यका 3 जिल्ला सहित देशभरका 48 बिक्री काउन्टरबाट दिइएको छूट मंगलबारदेखि रोकिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो। यसबीच करिब 6 करोड़ भन्दा बढ़ीको कारोबारमा 1,38,00,000 रूपियाँ बढ़ीको छूट दिइएको कम्पनीले जनाएको छ। जुम्लाको सिमी, कोदो र मार्सी चामल क्यानाडा निर्यात गरिएको छ। कर्णाली सेफ एण्ड सुपर फूड इण्डस्ट्रीजले 18 टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानाडा निर्यात गरेको हो। क्यानाडा स्थित लायम फूड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले सो जुम्ली उत्पादन लिएको कर्णाली सेफ एण्ड सुपर फूड इण्डस्ट्रीजका कार्यकारी प्रमुख राज शाहीले जानकारी दिनुभयो। दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ भ्यू टावरको 40% निर्माण सम्पन्न भएको छ। 100 मिटर अग्लो र 18 तला हुने सो भ्यू टावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको छ। कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाइएको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भूपेन्द्र कुमार यादवले जानकारी दिनुभयो। गैर आवासीय नेपाली संघ एनआरएनए जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ। एनआरएनए जापानको कार्य समितिका अध्यक्ष देवीलाल भण्डारीले मृतकको परिवारबाट लिएको बीमा बापतको 11,00,000 रूपियाँ अनियमितता गरेको आरोप लागेको छ। एनआरएनए जापानमा यसअघि सन् 2017 पनि भ्रष्टाचारको आरोप लागेको थियो। जाजरकोटको भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैंसी वितरण गरेको छ। नगरपालिकाले दूध पकेट क्षेत्र विस्तार गर्दै किसानको आय बढ़ाउन अनुदानमा उन्नत जातका भैंसी वितरण गरेको हो। नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर 80% अनुदानमा किसानलाई 48 लाख रुपियाँ बराबरको उन्नत बडशंकर मुर्रा जातको भैँसी वितरण गरिएको नगर प्रमुख चन्द्र प्रकाश घरतीले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही प्राय सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1 बागमती गण्डकी र लुम्बिनीका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 4.1 मिलिमिटर। काठमाण्डौको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 56.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर। र दिपायलको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 6.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सर्वोच्च अदालतमा बहस शुरू। सन् 2021 भित्र सबै नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाइसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। कर फरचोट आयोगका तत्कालीन अध्यक्ष लुम्बा ध्वज महत सहित 3 जना विरूद्ध 1,33,00,000 रूपियाँ भन्दा बढ़ीको बिगो दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर। नेपालमा आज थप 3,558 जना कोरोना संक्रमण मुक्त। थप 2,421 जनामा संक्रमण पुष्टि। संक्रमित 81 जनाको मृत्यु। र बेलायतमा कोरोना संक्रमण फेरि बढ़न शुरू। आज मात्रै 27 जनाको संक्रमणका कारण मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।